عزیز ناظرین، میں ایاد ظریف آپ سب دیکھنے والوں کو ہمارے روز کے بائبلی مطالعہ پروگرام کی اس نئی قسط میں خوش آمدید کہتا ہوں۔ اس مطالعے میں ہم بائبل مقدس کی تمام کتابوں کا تفصیلی مطالعہ آپ لوگوں کے لیے پیش کرتے ہیں۔ اس وقت ہم متی کی انجیل کے پانچویں باب کا مطالعہ کریں گے، اور پانچویں باب کے شروع میں ہمیں پہاڑی واز ملتا ہے جو متی کی انجیل کا پہلا واز ہے، اور اس واز میں پانچواں، چھٹا اور ساتواں باب بھی شامل ہے، اور آج ہم اس واز کے تعلق سے عام خیال پر غور کریں گے، اور پھر اس کے بعد ہم پانچویں باب کی پہلی سے بیسویں آیت سے مطالعہ شروع کریں گے۔ میں چاہوں گا کہ آپ اپنی بائبل مقدس کھولیں اور ہمارے ساتھ مطالعے میں شامل ہوں، اور اگر آپ کا کوئی سوال ہو تو ہمیں ضرور لکھیں۔ خدا ان کے فضل سے ہماری پوری کوشش ہوگی کہ ہم آپ کے سوال کا جواب دیں۔ لیکن آج کے پروگرام کا باقاعدہ آغاز کرنے سے پہلے میں اسٹوڈیو میں موجود خدا کے خادم بھائی یوسف ریاض کو خوش آمدید کہوں گا۔
بہت شکریہ بھائی۔
بھائی کیسے ہیں آپ؟
میں ٹھیک ہوں۔
ساتھ ہی موجود ہمارے دوسرے مہمانوں کو بھی خوش آمدید۔ بھائی ہم پانچویں باب تک پہنچ گئے ہیں اور ایک نئے حصے کا آغاز کرنے لگے ہیں جو کہ پہاڑی واز ہے، لہٰذا ہمیں اس واز کے تعلق سے کچھ بتائیں۔
یہ مسیح کے تمام وازوں میں سے طویل واز ہے، اور یہ واز مشہور بھی ہے۔ دراصل اس کی تعلیمات بہت اعلیٰ اور اس قدر خوبصورت تھی کہ گاندھی جیسا بھی اس کی تعریف کرنے سے نہ رہ سکا۔ اس نے کہا کہ یہ پہاڑی واز چند اچھے وازوں میں سے ایک ہے، لیکن کچھ لوگ اس سے ٹھوکر کا باعث بنتے ہیں اور کہتے ہیں وہ ہماری دنیا سے مطابقت نہیں رکھتے، شاید وہ جنگل میں رہتے ہیں جہاں طاقتور کمزور کو مارتا ہے۔
جی مار سکتا ہے،
کیونکہ یہاں پر طاقتور ہی قائم رہے گا۔ شاید اسی لیے لوگ اس واز سے مختلف رائے رکھتے ہیں۔ اس شخص نے منادی کی کہ میں بہتوں کے گرنے اور پھر ان کے اٹھائے جانے کے لیے مقرر کیا گیا، اس لیے بہت سے لوگ اس سے ٹھوکر کھاتے ہیں، اور کچھ ایسے ہیں جو اس پر غور کرتے ہیں اور کہتے ہیں کہ اور اسی کے وسیلے سے ہمیں فتح ملتی ہے۔ اس لیے میں مختصر طور پر یہ کہنا چاہوں گا کہ یہ مسیح کا سب سے طویل اور مشہور واز ہے۔ جیسا کہ ہم جانتے ہیں کہ متی کی انجیل بہت سے وازوں کے لیے مشہور ہے، لیکن یہ مسیح کے سب سے زیادہ مشہور واز کے لیے سمجھا جاتا ہے۔ یہ واحد واز نہیں، اس کے علاوہ
متی کی انجیل میں کون سے واز ہیں؟
مثلاً دسویں باب میں بشارت کے تعلق سے ایک واز ہے، اور پھر تیرہویں باب میں آسمان کی بادشاہی کی تمثیل ہے، اٹھارہویں باب میں ان کے تعلق سے اخلاقیات کا درس ہے جو کہ ہم خیال لوگ ہیں، اور ایک چوتھا واز بھی ہے جو کہ تیئیسویں باب میں ہے جسے ہم افسوس کا واز بھی کہہ سکتے ہیں۔ آخر میں پہاڑی واز ہے جسے ہم آخری زمانے کی نشاندہی کہہ سکتے ہیں، جو کہ چوبیسویں اور پچیسویں باب میں موجود ہے۔
یعنی یہ متی کی انجیل میں مسیح کا پہلا واز ہے، اسے پہاڑی واز یا پہاڑ والا واز بھی کہا جاتا ہے۔
صحیح۔
پانچویں، چھٹے اور ساتویں باب میں، اگر آپ اس واز کو حصوں میں تقسیم کرنا چاہیں تو آپ کیسے کریں گے؟
جی، اسے ابواب میں تقسیم کیا گیا۔ جیسا کہ ہم دیکھتے ہیں، میرا خیال ہے کہ یہ بہت ہی شاندار تقسیم ہے۔ پانچویں باب میں خاص مضمون پر بات کی گئی، چھٹے میں دوسرا مضمون ہے، اور ساتویں میں تیسرا مضمون۔ اگر میں پانچویں باب کا ایک لفظ میں خلاصہ کروں تو میں کہوں گا حقیقی راستبازی۔ چھٹا باب حقیقی پرستش کے بارے میں ہے، اور ساتواں باب حقیقی پہچان کے بارے میں ہے۔ اور اگر میں ان تینوں ابواب کو ایک شخصیت سے منسلک کروں تو میں یہ کہوں گا کہ یہ تینوں روح القدس کی واضح نمائندگی کرتے ہیں، کیونکہ آپ ان احساس اصولوں پر روح القدس کے بغیر کاربند نہیں ہو سکتے۔ اور چھٹا باب باپ کے تعلق سے ہے، جس میں باب لفظ کا ذکر تقریباً 17 دفعہ آیا ہے، اور چھٹے باب میں اس کا ذکر 12 مرتبہ آیا ہے۔ یہ باب اس لفظ پر توجہ دلاتا ہے۔ اگر روح القدس پانچویں باب میں نظر آتا ہے اور باپ چھٹے باب میں، تو یقیناً مسیح جو کہ حقیقی منصف ہے وہ ساتویں باب میں ہوگا، اور یہ باب مسیح کے بارے میں ہے۔
صحیح۔ کیا پہاڑی واز انسان کے لیے آسمان پر جانے کی راہ ہے؟ میرا مطلب ہے، اگر انسان ان تعلیمات پر عمل کریں، اور جن الفاظ کا پہاڑی واز میں ذکر کیا گیا، کیا کوئی شخص بالآخر آسمان پر پہنچ جائے گا؟ کیونکہ بہت سے لوگ پہاڑی واز کو آسمان پر جانے کی تعلیمات کو پیش کرتے ہیں۔
بہت سے لوگ ایسا نہیں کرتے، لیکن میں کہوں گا کہ اس بات میں دراصل کوئی بھی سچائی نہیں ہے۔ اور اس کے علاوہ اگر کوئی یہ واز پڑھتا اور اس کو پسند کرتا ہے اور کہتا ہے کہ آج سے میں اس واز کے مطابق اپنی زندگی کو گزاروں گا، تو میں اس سے کہنا چاہتا ہوں کہ آپ نے اس واز کے پہلے الفاظوں کو نہیں سمجھا۔ مبارک ہے وہ جو دل کا غریب ہے، لیکن آپ غریب نہیں لگتے۔ آپ کو ایسا لگتا ہے کہ اس میں جو لکھا ہے मैं वो सब कुछ कर सकता हूँ, लेकिन आप इसकी तालीमात से दूर हैं और आपके लिए ये आसमानी रास्ता नहीं लेकिन ये मुकद्दसीन और ईमानदारों के लिए जरूर है। और अगर आप जमीन पर इसी तरह रहना चाहते हैं, मतलब इस पहाड़ी वाज पर अमल करें, तो आसमान पर आप जरूर जाएंगे।
किसी ने इस वाज को बादशाही के आइन का नाम दिया।
सही,
क्योंकि बादशाह जो खुद को कौम के सामने पेश कर रहा है और बादशाही के आइन उनको बता रहा है कि शहरियों के साथ किस तरह सलूक करना है।
कुछ इसको मकतब के अंदरूनी कवानीन का नाम देते हैं, जिसमें मसीह खुद उस्ताद और सबक भी है।
सही, हमें पांचवें बाब के हिस्सों के ताल्लुक से कुछ बताएं। पांचवें बाब के वो कौन से बुनियादी हिस्से हैं?
अगर हम पांचवें बाब को तकसीम करें तो मैं कहूंगा कि पहली और दूसरी आयत इस वास का तारुफ है, तीसरी से बारहवीं आयत तक हकीकी शादमान लोग हैं जिनको मसीह ने बरकत दी, और तेरहवीं और सोलहवीं आयत से हम बादशाही के बेटों और बेटियों के असर को देख सकते हैं। इनके लिए वाजे लफ्ज लिखे गए हैं। सत्रह से बीसवीं आयत तक मसीह और बादशाही की शरीयत है। फिर 21वीं आयत से बाब के आखिर तक इल्मी इतलाक मौजूद है। ये छह इल्मी इतलाक हैं और इनका मुआजना है जो पहले जमाने के लोग कहते थे और मसीह क्या कहता है।
अब मैं चंद आयात पढ़ने के बाद आपसे सवाल पूछूंगा।
जरूर।
वो इस भीड़ को देखकर पहाड़ पर चढ़ गया और जब बैठ गया तो उसके शागिर्द उसके पास आए और वो अपनी जुबान खोलकर उनको यूं तालीम देने लगा, मुबारक हैं वो जो दिल के गरीब हैं क्योंकि आसमान की बादशाही उन्हीं की है, मुबारक हैं वो जो गमगीन हैं क्योंकि वो तसल्ली पाएंगे, मुबारक हैं वो जो हलीम हैं क्योंकि वो जमीन के वारिस होंगे, मुबारक हैं वो जो रास्तबाजी के भूखे और प्यासे हैं क्योंकि वो आसूदा किए जाएंगे, मुबारक हैं वो जो रहम दिल हैं क्योंकि उन पर रहम किया जाएगा, मुबारक हैं वो जो पाक दिल हैं क्योंकि वो खुदा को देखेंगे, मुबारक हैं वो जो सुलह कराते हैं क्योंकि वो खुदा के बेटे कहलाएंगे, मुबारक हैं वो जो रास्तबाजी के सबब से सताए गए हैं क्योंकि आसमान की बादशाही उन्हीं की है, जब मेरे सबब से लोग तुमको लानतान करेंगे और सताएंगे और हर तरह की बुरी बातें तुम्हारी निस्बत ना हक कहेंगे तो तुम मुबारक हो, खुशी करना और निहायत शादमान होना क्योंकि आसमान पर तुम्हारा अजर बड़ा है, इसलिए कि लोगों ने उन नबियों को जो तुमसे पहले थे इसी तरह सताया था। मेहरबानी से पहली और दूसरी आयत पर तबसरा करें।
पहली और दूसरी आयत में मसीह पहाड़ पर गया और यकीनन ये जगह बहुत ही मुनासिब जगह है क्योंकि वो हमसे बादशाही के बारे में बात करता है। आसमानी बादशाही के बारे में वो आसमानी बादशाही के बेटों और बेटियों के बारे में बात करता है और कुछ लोग यहाँ मूसा के ताल्लुक से बात करते हैं। जब मूसा कोहे सीना पर गया और खुदा वहाँ पर उतरा, ये मंजर हौलनाक था। मूसा ने कहा, मैं खौफ से कांपता हूँ। अस्तिस्ना की किताब के आखिर में एक और पहाड़ भी है, ये कोहे एबाल है जो लानतों का पहाड़ है। हम पुराने अहदनामे में कोहे गर्जीम की बरकत नहीं देखते लेकिन कोहे एबाल की लानत के बारे में पढ़ते हैं। ये ऐसा नहीं बल्कि पुराना अहदनामा गरजने और बिजली चमकने से भरा हुआ है और उनसे कहा कि मजीद कलाम ना सुनाएं। और इसके अलावा हम लानत का पहाड़ और बरकत और मुबारकबादियाँ देखते हैं। ये कहाँ से है?
कहां
जब मसीह आया वो पहाड़ पर चढ़ गया और उसके मुंह से जो अल्फाज निकला वो था मुबारक है। हम लफ्ज मुबारक का जिक्र नए अहदनामे में 50 मरतबा पढ़ते हैं। मुबारक हैं वो जो दिल के गरीब हैं। और अनाजील में आखिरी मुबारकबादी यूहन्ना के 20वें बाब में मिलती है, मुबारक है वो जो बगैर देखे ईमान लाए हैं। ये मौजूदा दौर के मसीही हैं जो ईमान लाए हैं, उन्होंने देखा भी नहीं। और मुकाशवा की किताब में हम 7 मरतबा मुबारकबादियों के बारे में पढ़ते हैं।
इसलिए मसीह की खिदमत का आगाज कफरनहूम में हुआ जो तसल्ली के ताल्लुक से है।
जी,
और मसीह के पहले तालीमाती अल्फाज मुबारकबादियां हैं जो उसने कही।
सही,
मसीह की खिदमत और मसीह के वास के साथ उसकी मुबारकबादियां और तसल्ली के अल्फाज हैं।
सही,
शुक्रिया। हम एक छोटा सा वक्फा लेंगे और फिर दोबारा हाजिर होंगे।
दिल के गरीब जिनका जिक्र पांचवें बाब की तीसरी आयत में है, क्या ये गरीब लोगों के बारे में है जिनको माली मुश्किलात का सामना है या इससे मुराद कुछ और है?
जी भाई,
ये बात सच है कि अमूमन गरीब और कमतर तबका ही खुदा के दिल के करीब होता है, लेकिन मैं कहूंगा कि हमेशा ऐसा नहीं होता। अक्सर गरीब गरूर से और नाराजगी से भरा होता है, जैसे कि रोमियो के 5वें बाब में जिक्र है। ऐसे लोगों को हमेशा ही मिन्नत समाजित करनी चाहिए। यहाँ वो कहता है कि मुबारक है वो जो दिल के गरीब हैं। इसका मतलब ये नहीं कि जिनकी जेबें बिल्कुल खाली हैं, बल्कि वो लोग हैं जिनके दिल खाली हैं।